نستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا وحبيبنا وشفيعنا وسندنا ومولانا محمدًا عبده ورسوله أما بعد وعن أبي هريرة رضي الله تعالى عنه أن رسول صلى الله عليه وسلم بادروا بالأعمال سبعا هل تنتظرون إلا فقرا منسيا أو غنى مطغيا أو مرضا مفسدا أو هرما مفندا أو موتا مجهزا أو الدجال فشر غائب ينتظر أو الساعة فالساعة أدهى وأمر رواه الترمذي وقال حديث حسن صدق الله العلي العظيم. میرے دوستو میرے بھائیو اور گھروں میں بیٹھ کر سننے والی محترمہ میری مائیں اور بہنیں بیٹیاں، امام نووی رحمۃ اللہ علیہ نے باب قائم کیا نیک اعمال کے اوپر، اعمال صالحہ کے اوپر، اور اس میں حدیث بیان کی ہے ترمذی شریف کی، اس کے راوی ہے ابو ہریرہ رضی اللہ تعالیٰ عنہ. نبی اکرم صلی اللہ علیہ وسلم نے بیان فرمایا بادروا بالاعمال السبع، سات چیزوں کو ظاہر ہونے سے پہلے اعمال صالحہ میں جلدی کرو، سات چیزیں آنے سے پہلے جلدی جلدی اعمال صالحہ کر لو. نمبر ایک، فقرا منسیا، کیا تم ایسی فقیری کا، غریبی کا انتظار میں ہو جو خدا کو بھلانے کی کیفیت پیدا کر دے؟ او غنم متغیہ، یا ایسے مالدار بننے کی تم امید کرتے ہو جو انسان کو سرکش بنا دے؟ او مرضن مفسدہ، یا ایسی بیماری جو انسان کی طبیعت کو خراب کر دے؟ او حرمن مفندہ، یا ایسا بڑھاپا جس میں انسان کی عقل ختم ہو جائے؟ او موتن مجہزہ، یا ایسی موت کا انتظار ہے جو اچانک آ جائے؟ ابھی دجال، یا دجال کا انتظار ہے؟ فشر غائب ينتظر، دجال شدید ترین نظروں سے اوجل، ایک شر کا نام ہے، شر جو انسان کی نظروں سے غائب ہے، جس کا انتظار کیا جا رہا ہے، یا قیامت کا، قیامت تو سخت خوفناک اور سخت کروی ہے. اس حدیث میں امام نووی رحمۃ اللہ علیہ اعمال صالحہ کی ترغیب دے رہے ہیں کہ سات عمل جلدی جلدی کر لو. دنیا کا ہر انسان چاہتا ہے کہ مجھے پیور پاکیزہ لائف اور زندگی ملے، ہر انسان کی یہ تمنا ہوتی ہے کہ میری زندگی بڑی خوبصورت رہے، پیور رہیں، پاکیزہ رہیں. تو اللہ تبارک و تعالیٰ قرآن کریم میں اشارہ بھی کر رہے ہیں من عمل صالحاً، اے کلمہ پڑھنے والو، اگر تم نیک اعمال کو اپنی زندگی کا شیوا بنا لو، یعنی اپنی زندگی میں کرتے رہو، اپنی زندگی کو نیک کام پر لے آؤ، ہدایت والے راستے پر لے آؤ، تو پھر اللہ تعالیٰ تمہیں پاکیزہ زندگی، پیور لائف عطا فرما دیں گے. من عمل صالحا من ذکر او انثى، چاہے مرد ہو یا عورت، وہو مؤمن، ایمان کی حالت، فَلَنُحْيِيَنَّهُ حَيَاةً طَيِّبًا. ہم ان کو زندگی دنیا میں ہی پیور پاکیزہ دے دیں گے. اللہ تعالیٰ نے نیک اعمال کے اندر میں وہ طاقت رکھی ہے، نماز میں، قرآن تلاوت میں، ذکر اللہ میں، اعمال کے اندر اللہ پاک نے ایفیکٹ رکھا ہے کہ انسان کی زندگی کو پیور بنا دیتا ہے. اسی لیے قرآن کریم میں 18 پارے میں جب اللہ بیان فرماتے ہیں قد افلح المؤمنون الذین هم فی صلاتهم خاشعون، سورۃ مؤمنون کی آیت ہے پہلے. جو انسان اچھے طریقے سے نماز پڑھے اس کو اللہ نے کامیابی کا وعدہ دیا ہے، کامیاب کرنے کا، کہ کامیاب ہو گئے وہ لوگ جو خشوع اور خضوع کے ساتھ نماز پڑھیں. اس آیت میں لفظ فلاح استعمال کیا، اور فلاح ایک عجیب لفظ ہے. فلاح کس کو کہتے ہیں؟ فلاح کہتے ہیں ایسی کامیابی جس کے بعد کوئی ناکامی نہیں. ایک بار کامیاب ہو گیا اس کے بعد جنت میں جانے تک کوئی ناکامی نہیں ہو، نہ ہو، اس کو عربی میں فلاح، حیا علی الفلاح، فلاح کہتے ہیں. اللہ رب العزت کے یہاں ایسی عزت ملے نیک اعمال کے بعد کہ جس کے بعد کوئی ذلت نہیں. قبر کا عذاب ذلت ہے، آخرت کی پریشانی ذلت، جہنم ذلت. اللہ تعالی نے قرآن میں اچھی خشوع اور خضوع نماز پڑھنے والے کے لیے یہ وعدہ فرمایا. یہ نماز کی طاقت ہے. ایسے ہر اعمال کو لے لو، ہر نیک اعمال. قرآن کریم میں ہے تم ذکر کرو گے تو ایسی طاقت ملے گی تمہارے دل کو کہ تمہارے دل میں کوئی خوف نہیں ہوگا، اطمینان، سکون والی زندگی ہو، کوئی ٹینشن، جس کو فیہ کہتے ہیں خوف، وہ نہیں. کیوں؟ اللہ نے قرآن میں فرمایا اللہ بذکر اللہ، خوب سن لو، اللہ کے ذکر میں تطمئن القلوب، کیا فرمایا؟ دلوں کا اطمینان ہے، دلوں کا اطمینان ہے، دلوں کا سکون. جیسے ہم ذکر سے پہلے کیا پڑھتے ہیں، نہ دنیا سے، نہ دولت سے، نہ گھر آباد کرنے سے تسلی دل کو ہوتی ہے خدا کو یاد کرنے سے. یہ ہم پڑھتے ہیں ذکر، یہی شعر میں پڑھتے ہیں. تو اللہ رب العزت کی یاد انسان کے دلوں کو زندگی میں اطمینان لاتی ہے. یہ ذکر کا ایفیکٹ ہے، یہ ذکر کا پاور ہے. سکون دینے کا وعدہ اللہ نے ذکر میں رکھا ہے، کامیابی کا وعدہ اللہ نے نماز میں رکھا ہے، روزہ رکھنے پر تقوی کا وعدہ اللہ نے رکھا ہے. لعلکم تتقون، کتب علیکم الصیام کما کتب علی الذین من قبلکم لعلکم تتقون. معلوم ہوتا ہے روزہ ایک ایسی عبادت ہے جو انسان کی زندگی میں تقوی پیدا کر دیتا ہے، اور ایسا تقوی کہ اللہ قرآن میں اس کو ولی کہتے ہیں، جو جس کے اندر تقوی ولی ہے. الا ان اولیاء اللہ، اللہ کے ولی کون؟ لا خوف ولا هم يحزنون، نہ دنیا کا غم، نہ قبر کا خوف، نہ آخرت کا خوف. کون ہے وہ لوگ؟ الذین آمنوا وکانوا یتقون، جو ایمان لائے اور تقوی والی زندگی گزارے. اور اللہ نے کہا وسارعوا الى مغفرت من ربکم، اللہ کی مغفرت کی طرف دوڑو. وہ جنت، ایسی جنت ملے گی جس کی لمبائی چوڑائی آسمان زمین اور دوہا چوڑائی جو آسمان اور زمین سے بڑی ہے ایک انسان کی, کس کو ملے گی؟ اعدت للمتقی, تقوی والوں کے لیے ہم نے بنائی ہے. معلوم ہوتا ہے قرآن کریم میں جگہ 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 تقوی کا ذکر ہے. وَلَوْ أَنَّ أَهْلَ الْقُرَى آمَنُوا وَاتَّقَوْا لَفَتَحْنَا عَلَيْهِمْ بَرَكَاتٍ مِّنَ السَّمَاءِ وَالْأَرْضِ, اگر یہ گاؤں والے, بستی والے, شہر والے تقوی والی زندگی اختیار کر لے تو ہم آسمان اور زمین کے برکت کے دروازے ان کے لیے کھول دیں گے. قرآن میں اللہ نے وعدہ کیا ہے برکتوں کے دروازے. ہر بندے کی دلی تمنا ہوتی ہے, دلی ویشز ہوتی ہے, ہر آدمی کی ویشز ہے کہ مجھے برکتیں ملے, میری صحت میں برکت ہو, میرے وقت میں برکت ہو, میرے رزق میں برکت ہو, میری اولاد میں برکت ہو, میری دین میں برکت ہو, میرے دنیا کے ہر کاموں میں برکت ہو. تو ہم ہر چیز میں اللہ رب العزت سے برکتیں مانگتے ہیں اور چاہتے بھی ہیں. اگر تقوی بھری زندگی کو اختیار کریں گے تو اللہ فرماتے ہیں ہم تمہارے اوپر برکتوں کے, برکت کے نہیں, برکتوں کے دروازے کھول دیں گے, اور آسمان سے بھی زمین سے بھی. یہ اسی طرح, یہ تو ہوگی اعمال کی طاقت بتا رہا ہوں, نماز کی طاقت بتلائی, ذکر کی طاقت یہ ہے, روزے کی طاقت یہ ہے, حج کی طاقت, عمرہ کی طاقت. اللہ نے قرآن میں فرمایا حج کرنے پر انسان کے لیے مغفرت کے وعدے, روزی کے بھر جانے کے وعدے, رزق میں برکت کے وعدے. حدیث میں نا بین الحج والعمرہ, حج کرو عمرہ کرو, حج کرو عمرہ کرو, بار بار کرو. فإنهما ينفعان فقره والذنوب, وہ تمہارے گناہوں کو بھی ختم کر دے گا اور تمہاری فقیری, مشکلی, رزق کی تنگی کو بھی ختم کر دے گا. یہ تو مغفرت بھی مل گئی, رزق کے, رزق میں بندے کے لیے بڑھوتری بھی مل گئی, رزق بھی بڑھ گیا. تو اعمال کے اندر میں طاقت ہے. اسی کو اس حدیث میں بیان کیا کہ بھائی یہ کر لو قبل اس کے کہ یہ ساری مصیبت آ جائے, بڑھاپا آ گیا, فقیری آ گئی, یہ اتنا مال کے پھر اس کو سمجھ بھی نہیں آتا, بڑھاپا آ گیا, موت آ گئی, دجال آ گیا, قیامت آ گئی, بیماری آ گئی. فرمایا اعمال کے اندر میں طاقت ہے, یہ خدائی وعدے ہیں, انسان کے وعدے نہیں. کہ نماز پڑھنے پر کامیابی, ذکر کرنے پر دلوں کا اطمینان, روزے رکھنے پر تقویٰ, اور حج کرنے پر مغفرتیں, اور رزق کے دروازے, چیزوں کے اثرات, یہ ہمارا مشاہدہ ہے. دیکھو بھائی یہ بھائی یہ لائٹ کا جو سکٹ ہوتا ہے اس میں اگر کوئی سوئچ آن کر کے انگلی ڈال کے دیکھو کیا ہوگا, جھٹکا لگے گا, مر جائے گا. بجلی کا جھٹکا لگنے سے بندے کی موت آتی ہے. سو کوئی آدمی بجلی کے ننگے تار کو ہاتھ نہیں لگاتا, زہر کھا لینے سے انسان کی موت آتی ہے. ہر بندہ زہریلی چیز سے دور رہتا ہے. اسی طرح جیسے مجھے یقین ہے کہ یہاں میں ہاتھ لگاؤں گا مر جاؤں گا, اتنی خطرناک یہ لائٹ کرن ہے, اسی طرح زہر پوائزن کا یقین ہے. اگر یقین ہو جائے انسان کو کہ نیک اعمال کے کرنے پر اللہ کی طرف سے خیر کے دروازے کھل جاتے ہیں, اور گناہوں کے کرنے سے اللہ کی طرف سے عذاب کے دروازے کھل جاتے ہیں, پھر کوئی بھی انسان گناہ کی طرف قدم نہیں بڑھائے گا بلکہ اپنی پوری زندگی نیک اعمال پر خرچ کرے گا. دو بندے ایک کام کرتے ہیں, ایک کا عمل بنا ہوا فلاح مل گئی کامیاب, دوسرے کا عمل بگڑا ہوا سزا مل گئی جہنم مل گیا. ایک کو جنت ملی ایک کو جہنم, عمل دونوں کا ہے لیکن ایک کا اچھا عمل ہے ایک کا برا عمل ہے. इसीलिए जैसे कुरान में है, अभी पढ़ लिया आपने, सुन लिया, कद अफलहल मोमिनून अल्लज़ीन हुम फी सलातिहिम खाशिऊन, कामयाब हो गया वो मोमिन जिस नमाज में खुशू और खुजू से पढ़ा। और दूसरी तरफ फवैलुल लिल मुसल्ली, हलाकत हो ऐसे नमाजियों के लिए, जी कौन, जो नमाज से गाफिल हो। नमाज से क्या है, तो एक के लिए जन्नत का वादा, एक के लिए जहन्नम का वादा, अमल ही है। देखो नमाज भी तो अमल है, कुरान पढ़ने पढ़ने पर दावत दी जाती है। अच्छा कुरान इंसान के लिए सलामती और प्रोटेक्शन का जरिया बन जाता है, सबक बन जाता है। जो इंसान हाफिज है, कयामत के दिन कहा जाएगा वरतिल कमा कुंत तरतिल फिद दुनिया, पढ़ता जा कुरान को जैसे तो दुनिया में पढ़ता था ठहर ठहर। और क्या होगा, जन्नत में गया किसकी वजह से, कुरान की वजह से, कुरान की उसकी ताकत है। अब जन्नत में उसको मलाइका सलाम भी करे, सलाम अलैकुम, देखो उसका दर्जा कितना बढ़ गया कुरान की वजह से। और जन्नती भी सलाम एक दूसरे के ऊपर, जैसे हम दुनिया में करते हैं, जन्नत में भी सलाम, एक इस जन्नत से निकला, एक उस जन्नत से निकला, एक घूमने के लिए चले, सलाम एक दूसरे से बात। अगर इसी कुरान की खिलाफ वर्जी करे तो जहन्नम। हदीस में रुब्बा कारीन यकरउल कुरान वल कुरान उयल आना, कितने कुरान पढ़ने वाले ऐसे होते हैं कि कुरान पढ़ रहे होते हैं और कुरान पर लानत करते हैं, बहुत सारे वो भी है। तो एक ही अमल को बना लिया रजा की जरिया और फिर लानत का जरिया, दो चीज है। अच्छे अमल करोगे तो जन्नत है, रजा है, अल्लाह राजी है, बुरे अमल करने पर जहन्नम। सैयदना सुलेमान अलैहिस्सलातु वस्सलाम, अल्लाह रब्बुल इज्जत ने इस दुनिया में उनको ऐसी बादशाही दी कि न पहले किसी को ऐसी बादशाहत मिली और न बाद में किसी को ऐसी मिलेगी। इंसानों के बादशाह, जिन्नात के बादशाह, परिंदों के बादशाह, हवा के बादशाह, हवा हवा भी उनके कंट्रोल में, हवा को ठहर ठहर, हवा को कहे मैं उठाओ मेरा टख चलो तो हवा उठाती थी, चल उड़ती थी जैसे प्लेन जाता है। जिन्नात को और खुश्की और तरी की हर मखलूक के बादशाह, खुश्की के भी और तरी की, अल्लाह पाक ने इतना कंट्रोल, उनका हुक्म चलता था हर एक के ऊपर। अल्लाह ने कहा ये अल्लाह की तरफ से, वलकद फतन्ना सुलेमान, अल्लाह रब्बुल इज्जत ने उनको बादशाही और सल्तनत अता फरमाई, ऐसी सल्तनत। लेकिन उसके बाद फरमाया उनको अल्लाह रब्बुल इज्जत की तरफ जो कुर्ब मिला, अल्लाह के करीब हुए, उनको अल्लाह के पास कबूलियत मिली, वो उनको उनके नेक आमाल की वजह से, किसकी वजह से भाई, नेक आमाल। अल्लाह ताला फरमाते हैं कुरान में नेमल अब्द, ये मेरा बहुत अच्छा बंदा है, क्यों, उनकी वजह अल्लाह बयान करते हैं सुलेमान अलैहि सलाम, इन्नहु अवाब, वो बहुत तोबा करता है। सुलेमान अलैहि सलाम देखो तोबा से कितना करीब हो गया, अल्लाह ने जो मांगा हो गया। ये नेमत अब्द का मर्तबा मिला, जो ताज उनके सर पर सजाया फिर भी अल्लाह की तरफ गए, रुजू की। अय्यूब अलैहिस्सलाम को देखो, हमने तो वाक्य पढ़ते रहते हैं लेकिन कुरान और हदीस की रोशनी में देखो, हजरत अय्यूब अलैहिस्सलाम के ऊपर इम्तिहान आया जी, कैसा खतरनाक, सारी जायदाद चली गई, आई नहीं, जो था वो सब के सब खत्म हो गया, उनके पास बागात थे सारे चले गए, बीवी भी इंतकाल कर गई, बच्चे भी इंतकाल कर गए और अय्यूब अलैहिस्सलाम बीमारी में मुब्तला हो गए। इतनी आजमाइश, इतना उनका इम्तिहान, उस सब के बावजूद अल्लाह का कुर्ब उनको मिल गया, अल्लाह के करीब। क्या फरमाया अल्लाह ने कुरान में,
अय्यूब अलैहिस्सलाम के बारे में,
इन्ना वजदनाहु साबिरा, हमने उन्हें सबर करने वाला पाया।
इन तमाम मुसीबत में अल्लाह जब कहे सबर करने वाला तो देखना ही क्या है भाई, अल्लाह कह रहा है, अल्लाह सुलेमान अलैहिस्सलाम कह रहा है तौबा करने वाला। अल्लाह जब तारीफ करे तो, अरे भाई दुनिया का इंसान तारीफ करे तो इंसान फूला नहीं समाता, कोई प्रेसिडेंट तारीफ करे तो फूला नहीं समाता, यहां तो अल्लाह तारीफ कर रहा, अल्लाह कह रहा इन्ना वजदना हो साबिरा। अय्यूब अलैहिस्सलाम बड़े सब, क्या शाहाना कलाम है ये, बादशाहाना कलाम है। इन्ना वजदना हो साबिरा, हमने उनको सबर करने वालों में से पाया, कितना अच्छा बंदा, इन्नहु अवाब, और मेरी तरफ तौबा कर। मालूम हुआ दुनिया की बादशाहत है फिर भी अल्लाह का कुर्ब मिल रहा है रुजू इल्लाह की वजह से, और जाहिरी तौर पर फक्र फाका है, तंदस्ती है, बीमारी है, लेकिन फिर भी नेमल अब्द इन्नहु अवाब, उनको भी मिल रहा है, अच्छा बंदा है, अल्लाह की तरफ रुजू करने वाला है। मालूम होता है कि कुर्ब मिलता है अल्लाह के करीब बंदा होता है आमाल सालेहा की वजह से, और अल्लाह से दूर होता है गुनाहों की। यह है आमाल की ताकत, इसमें दुनिया की माल दौलत का कोई दखल नहीं है कि मालदार है तो अल्लाह से करीब, गरीब है तो अल्लाह से दूर, नहीं, औरत है तो अल्लाह से दूर, मर्द है तो अल्लाह से करीब, नहीं, आलिम है तो अल्लाह से करीब, जाहिल है तो अल्लाह से दूर, ऐसा कभी नहीं है। अल्लाह के यहां आमाल सालेहा है, नेक आमाल से कोई भी बंदा हो, कोई भी अल्लाह की बंदी हो, अल्लाह से क्या हो जाता है, करीब हो जाता है। एक इंसान झोपड़ी में बैठकर अल्लाह का वली बन सकता है, झोपड़ी में बैठकर, टेंट में बैठकर अल्लाह का वली बन सकता है, और एक इंसान कौम के और हुकूमत के गड्ढों के ऊपर लेट कर बैठ कर भी अल्लाह का वली बन सकता है, अगर अल्लाह अल्लाह करे तो, कोई फर्क नहीं। दुनिया जाहिरी, एक जाहिरी चीज है दुनिया, तो इसे हमें समझ में आ गया कि आमाल बनाने वाले को दो खुशखबरी हमेशा मिलती है, जो आमाल सालिहा करेंगे, जैसे इस हदीस में बयान फरमाया कि आमल कर लो, कर लो, जल्दी जल्दी करो, दो खुशखबरी ले लो, पहली فَلَنُحْيِيَنَّهُ حَيَاةً طَيِّبَةً, हम उनको पाकीजा जिंदगी देंगे, प्योर जिंदगी, बहुत साफ शफाफ आदमी है ये, अच्छा, ये पाकीजा। दूसरा وَلَنَجْزِيَنَّهُمْ أَجْرَهُمْ بِأَحْسَنِ مَا كَانُوا يَعْمَلُونَ, क्या है, एक तो पाकीजा जिंदगी दुनिया में, ये कैश दुनिया ही में मिल जाएगा, और दूसरा क्रेडिट आखिरत का सवाब नेक आमाल की वजह से, और तीसरी वलिकुल्लिन दरजातुम मिम्मा अमिलु, आमाल से जन्नत में तो चला गया लेकिन ज्यादा आमाल करेगा तो जन्नत के दरजात उसके बलंद होते जाएंगे, ऊपर फिर ऊपर फिर ऊपर, जितना ज्यादा अमल होगा इतना ऊपरी जन्नत में जाएगा अल्लाह के करीब। ये और दो अजाब है, आमाल करने पर दो सवाब, दो खुशखबरी, और आमाल न करने पर, गुनाह करने पर दो सजा। नंबर एक, मन आरद अन दिक्री, जो मेरी याद से गाफिल रहा, मेरी इबादत से गाफिल रहा, जो मेरे कुरान से रुख फेरता रहा, मेरे नबी की जिंदगी से चेहरा फेरता रहा, तो फइन्न लहू मईशतन दनका, अल्लाह अल्लाह क्या कह रहे हैं, पहला अजाब उसकी जिंदगी को हम तंग कर देंगे, नैरो कर देंगे, परेशान परेशान। तंग करने का ये मतलब नहीं कि उसकी बिजनेस कम हो जाएगी, ये मतलब नहीं है कि भाई आज कस्टमर दुकान में नहीं आएंगे, तंग हो गया, पैसे नहीं होते, ये मतलब उसका मतलब ये होता है खूब माल है फिर भी सुकून नहीं है। क्या मतलब है, खूब है, बहुत पैसे है, उससे तो वो है जो नेक हो
वो अनियन रोटी खा के सो जाता है, लेकिन इसको सुकून नहीं है, बिल्कुल सुकून नहीं। ये है ऐसा रिस्क कि उसको टेंशन। चुनांचे बड़े बड़े इंडस्ट्री वालों को देखा होगा, बड़े बेसुकूनी वाली जिंदगी, नींद नहीं आती, गोली लेने के बाद भी नींद नहीं आती, डॉक्टरों के चक्करों पर टेंशन, हर वक्त परेशान, एक कंटेनर फंस गया है, दूसरा कंटेनर निकला है, नहीं आया है, फुलाए फुलाए फुलाए, ये है मईशत दल का। यानी हम उनके रिजक को ऐसे रिजक देंगे लेकिन ऐसा तंग करेंगे कि उनको कभी सुकून नहीं होगा। इतने पैसे इधर फंस गए, इतने पैसे इधर फंस गए, एक कंटेनर इधर डूब गया, एक कंटेनर फंस गया, ये हो गया, फुला हो गया, फुला हो गया, कभी सुकून समझ में आती है बात। और दूसरा, दूसरी सजा, वनहशुरु यौमल कियामति आमा, कयामत के दिन हम उनको ब्लाइंड उठाएंगे, ब्लाइंड। ये दो सजा, एक कैश दुनिया में परेशान, और वनहशुरु अल्लाह कह रहे हैं कयामत के दिन हम उनका रिजरेक्ट करेंगे, कब्र से निकलेगा तो ब्लाइंड है, कुछ भी नजर नहीं आता दुनिया में। तो वो कहेगा अल्लाह से, अल्लाह पाक दुनिया में तो आंखें दी थी, आज क्यों? फरमाया दुनिया में तू मेरे आमाल से अंधा रहा, तो आज तू सब कुछ देखने से अंधा, नबी की ज्यारत भी नहीं होगी। जिस नबी को हमने तो देखा नहीं, अगर अंधे हो गए तो फिर उस नबी को कयामत में भी देखना नहीं मिलेगा, अल्लाह की ज्यारत भी नसीब नहीं होगी, सारे अंबिया का देखना नसीब नहीं होगा। ये अल्लाह कह रहे हैं सूरह ताहा में आयत नंबर 124 में, वनहशुरु यौमल कियामति आमा, कयामत के दिन वो कहेगा अल्लाह ये सजा कैसी? फरमाया शरीयत का उसूल है, जज़ाउ मिन जिन्सिल अमल, जैसा अमल वैसा बदला, जैसा अमल जैसी करनी वैसी भरनी। ये कभी फिर सुनाऊंगा, रूहुल मानी तफसीर है ना, तफसीर रूहुल मानी बहुत बड़ी तफसीर है, बहुत जिल्दों अरबी में सबसे बड़ी, हमारे शेख को बहुत पसंद थी, हर वक्त उसी का हवाला देते थे। उसके अंदर में 19वीं जिल्द में सफा नंबर 172 पर, ये दुनिया के जितने भी जानवर दरिंदे परिंदे हैं ना, वो क्या तस्बीह पढ़ते हैं, क्या क्या तस्बीह, हम तो जाने ये चिंगारता है, ये डॉय डॉय करता है, लेकिन हमें नहीं। ये अंबिया अलैहिस्सलाम अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को उनकी लैंग्वेज का पता था, सुलेमान अलैहिस्सलाम को पता था, दाऊद अलैहिस्सलाम जानते थे, या अय्युहन नास उल्लिमना मंतिक तैर, हमने दाऊद अलैहिस्सलाम को परिंदों की जबान भी सिखाई, वो परिंदा क्या बोलता है, वो क्या बोलता है, वो क्या बोलता है, तो हमें टैटे सुन रहे हैं ना, तो उसमें टोटा है, पैरट जिसको कहते हैं, वो क्या बोलता है, कमा तुदीन उतदानु, कमा तुदीन उतदानु, जैसा करोगे वैसा भरोगे। शेर की चिंगार, वो चिंगार है लेकिन वो क्या कह रहा है, अल्लाह के नबी सल साहबा को पूछा था कि साहबा पता है तुम्हें शेर क्या कह रहा है, चिंगार में क्या कह रहा है, ए अल्लाह की तस्बीह कर रहा है, ए अल्लाह मुझे कभी भी नेक लोगों पर मुसल्लत न करना, नेक लोगों पर मुझे मुसल्लत, जो नालायक है उस पर, नेक लोगों को कितने वाकया थे, छोड़ दिए हमारे, जब ये अंग्रेज ने हिंदुस्तान में हमला किया था ना, तो उलमा को पकड़ कर भूखे शेर के सामने डाल दिया, ऐसे केज के अंदर में जी, तो शेर आता था सामने खाने के लिए, बैठ गया और जबान चातराए, कुछ भी, कितने घंटे हो गए, वाकया मशहूर है हिंदुस्तान के अलावा, जब उनको निकाला गया तो सब शौक है, तो किसी ने पूछा हजरत तुम्हारे पास ये लायन आया तुम्हें डर नहीं लगा? फरमाया मैं तो एक टेंशन में था, एक मसले के अंदर में। कौन से मसले के टेंशन में था, कि इसकी लुआब पाक है या नहीं, अगर मुझे ये लगाएगा तो इसकी लुआब जो है स्पिट पाक है या नहीं, डर नहीं है। तो ये शेर की चिंगार है,
شیر کی چنگار ہے کہ وہ اپنی زبان میں کون سی تصویر بیان کر رہا ہے. انشاءاللہ پھر کبھی موقع ملے گا تو میں اس پر سے بیان کروں گا جو صاحب رلمانی نے اس کو بیان کیا ہے کہ اگر دنیا میں جتنے بھی, کیونکہ اللہ کہہ رہے ہیں وَإِن مِّن شَيْءٍ إِلَّا يُسَبِّحُ بِحَمْدِهِ وَلَٰكِن لَّا تَفْقَهُونَ تَسْبِيحَهُمْ, دنیا کی ہر چیز اللہ کی تسبیح کر رہی ہے, دنیا کی ہر چیز اللہ کی تسبیح کر رہی ہے لیکن وَلَٰكِن لَّا تَفْقَهُونَ تَسْبِيحَهُمْ, تم ان کی تسبیح کو سمجھے نہیں پاتے. پھر کبھی انشاءاللہ. سمجھ میں آئی بات؟ تو یہ ہے کہ جیسا عمل جیسا کرو گے ویسا بھرو گے. فرمایا دنیا میں اس بندے نے میری تعلیمات سے, قرآن کی تعلیمات سے, احکام سے اپنی آنکھوں کو بند کر لیا, نماز سے, روزے سے, عبادت سے, زکات سے, قرآن تلاوت سے, ذکر اللہ سے اپنا رخ پھیرا, یہ اندھا بنا رہا. جب دنیا میں اس نے میرے اعمال سے, میرے بتائے ہوئے احکام سے, میرے نبی کے طریقوں سے اپنا اندھے پن کا مظاہرہ کیا, ہم قیامت کے دن اس کو اپنے سامنے اندھا کھڑا کریں گے. وَنَحْشُرُهُ يَوْمَ الْقِيَامَةِ, وی ول ریزریکٹ دیم آن دا ڈے آف قیامت ایز بلائنڈ, نو ڈاؤٹ. یہ اب اعمال بنانے پر کتنی خوشخبریاں مل رہی ہے اور اعمال کے بگاڑنے پر کتنا نقصان ہے. دنیا تو ختم ہونے والی ہے, اس لیے جو شخص چاہتا ہے کہ میں اپنی زندگی کو قیمتی بناؤں, اپنی زندگی کو پیور بناؤں, اپنی زندگی کو اللہ کے قرب والا بناؤں, تو کیا کرے؟ محنت کرے, اعمال صالحہ کرتا رہے. دنیا میں بھی سکون ہے اور آخرت میں تو ہے ہی, جس کا ذکر جس اس حدیث میں یہی بیان پڑھا ہے. لکڑی پر محنت کر دی, لکڑی پر محنت کر دی, لکڑی فرنیچر بن کر کتنی مہنگی, دیکھو نا جا کے صوفہ, محنت کی تبھی تو بنے نا, یہ مہنگے ہو گئے نا فرنیچر کی. لکڑی تھی تو جنگل میں اگے ہوئے درخت کھاتے اس کو, لیکن اس کو بنایا فرنیچر کی, اس کو محنت کی, محنت کر کے اس کو بنایا, وہ کتنا مہنگا ہو گیا, 1000 pounds 2000 pounds. لکڑی کی کوئی قیمت نہیں, لیکن اسی لکڑی کو بنایا, اس پر محنت کی تو کتنی مہنگی وہ چیز بنتی. انسان نے پتھروں پر محنت کی, پتھروں کو پالش ہو کے جب یہ نکلتا ہے تو اعلی ریت اس کا لگا دو, دیکھو کتنا زبردست مکان بن گیا, لکنے میں کتنا اچھا ہے. لوہا کو دیکھو, محنت کی, اڑتا ہوا پلین بن گیا, پانی میں چلنے والی کشتی بن گئی. جہاز کتنی قیمت کا ہے, یہ فلائٹ کتنی مہنگا ہے, لیکن محنت کی. تو انسان کی محنت پر اللہ تعالی نے اس کے لیے دیکھو کتنا قیمتی بنا دیا. اگر بندہ اپنی ذات پر محنت کرے گا, اپنی آنکھوں پر, اپنے کان پر, اپنی زبان پر, if he will make effort on his eyes to look at the Quran, جی, if he make effort on his ears to listen the Quran, if he make effort on his tongue to remember Allah tabaraka wa ta'ala, make effort on his hand, on his body, یہ کتنا قیمتی بن جائے گا, جس کا ذکر اللہ پاک نے اس آیت میں کیا. تو انسان اپنے بارے میں یاد رکھے کہ اگر قیمتی بننا ہے تو اعمال صالحہ کرنا پڑے گا, اور اس پر میں نے شروع سے ابھی تک آپ کو بتایا کہ اعمال صالحہ کی طاقت کیا کیا ہے. نماز کی کیا طاقت ہے, ذکر کی کیا طاقت ہے, روزے کی کیا طاقت ہے, حج و عمرہ کی کیا طاقت ہے, قرآن پڑھنے کی کیا طاقت ہے, ذکر اللہ کی کیا طاقت ہے. معلوم ہوتا ہے اعمال صالحہ کرنے سے انسان کی دلی قوت, روحانی قوت بڑھتی ہے, بڑھتی ہے, یہاں تک کہ اتنی بڑھتی ہے کہ قیامت کے دن یہ قبر سے اٹھے گا تو اس کے آگے اس کے اعمال صالحہ قبر میں بھی نور بن جائیں گے, اور قیامت کے دن نور بن جائیں گے, اور اسی نور کی روشنی میں یہ جنت میں جائے گا. پل سے رات, آئی بات سمجھ؟ تو یہ قیامت کا دین ہار اور جیت کا دین ہے، لیکن یہ موقوف ہے کس کے اوپر؟ اعمال صالحہ پر. اگر اعمال صالحہ کیا تو انسان کامیاب ہے، اور اگر اعمال صالحہ نہیں کیا تو پھر انسان ناکام ہے. ایمان والوں کو بھی تکلیف تو ہوتی ہے، مگر اللہ نے ان کے لیے آزمائش کا، فتنہ کا، بے ہم ٹیسٹ کرتے ہیں بندے کو. لیکن شیطان اور نفس انسان کے ساتھ لگا ہوا ہے، انسان کے ساتھ شیطان اور نفس لگا ہوا ہے، جو انسان کو کیا کرتا ہے؟ سرکش، سرکش بناتا ہے. سرکش کس کو کہتے پتا ہے؟ سرکش کے معنی کھینچ. شاید آپ لوگ ہندوستان کبھی یا دیکھا ہوگا کہ وہ ہل چلاتے ہیں، دو بیل باندھتے ہل، تو آگے لکڑی ہوتی ہے ایسی، اور پھر ہل ہوتا ہے اور پھر وہ چلاتا ہے. سمجھ میں آتی ہے نا؟ تو وہ کیا کرتا ہے کسان؟ پہلے وہ آگے چل کر وہ اٹھاتا ہے، اس کو جوا بولتے ہیں. وہ جوا کو اٹھاتا ہے تو وہ آٹومیٹک دونوں بیل کیا کرتے ہیں؟ نیچے آ جاتے ہیں. دیکھا نا، وہ جھونسڑی کے نیچے اور جوا کے نیچے آ جاتے ہیں. لیکن بعض مرتبہ وہ سرکش ہوتے ہیں، تھوڑا ذرا نہیں آنا چاہتے ہیں، تو پھر کیا کرتا ہے وہ؟ وہ رسی سے اس کو کھینچ کر آگے کرتا ہے، پھر اس کے اوپر وہ رکھ دیتا ہے جوا کو. اور اگر بہت بھی مستی کرتا ہے تو پھر اس کا آخر کیا ہے؟ بچر ہے نا. اسی بیل کو تو بچر میں چکے، کام ہی نہیں کرنا چاہتا ہے. تو شیطان بھی سرکش ہے. کیا ہے؟ جو آدمی شیطانی اعمال کرتا ہے وہ اللہ کے سامنے سرکش ہے، اس بیل کی طرح کہ جو کام کرنا نہیں چاہتا تو اس کو بچر میں، اور انسان کی بچر جہنم ہے. کیا ہے بھائی؟ جہنم. شیطان جناتوں کا باپ نہیں ہے، یاد رکھو. شیطان جناتوں کا باپ، اور ہمارے فور فادر آدم علیہ السلام ہیں. اور جناتوں کے فور فادر کون ہیں؟ شیطان ہے؟ نہیں، قرآن کہتا ہے. ہم تو یہی سمجھتے رہتے ہیں نا کہ شیطان ہے یہ سب سے بڑا، یہ نہیں. جناتوں کو تو اللہ نے پیدا کیا آدم علیہ السلام کے کئی ہزار سال پہلے. یہ ساری دنیا جناتوں سے بڑی ہوئی تھی، کتنے ہزار سال اس کا پتا نہیں، لیکن ہے. آدم علیہ السلام سے پہلے ان دنیا میں جنات رہتے تھے اور جنات گھومتے تھے، پھر ان کے اندر میں ان کے نبی آئے ہیں. لیکن جب سے آدم علیہ السلام کو پیدا کیا اس کے بعد سے جنات میں کوئی نبی نہیں آیا، انسان ہی میں سے نبی آیا. یہ بات ہمیں شاید رکھو. اب یہ جو ہے ان کو ان کی فساد کی وجہ سے ان کو ختم کیا اور ان کو جنگلوں کی طرف بھیج دیا، پھر انسان دنیا میں بسنے لگے. اصل میں جناتوں کے باپ کا نام ہے جان. کیا ہے بھائی؟ وَالْجَانَّ خَلَقْنَاهُ مِن نَارِ السَّمُومِ، ہم نے جان کو پیدا کیا نار سموم سے. آدم علیہ السلام کو پیدا کیا مٹی سے. اب نار سموم، سموم کیا چیز ہے؟ یہ قرآن بھی سمجھنے کی چیز ہے. سموم بولتے ہیں گرمی کی لو. لو دیکھی ہے نا، گرمی میں لو چلتی ہے، اور لو نظر نہیں آتی، لیکن ایک قسم کی ہوا ہوتی ہے بہت گرم، اس کے اندر میں دھواں ہوتا ہے، اگر یہ کھینچ کے کھینچ چلا دیتی ہے انسان کو، لگ جائے انسان مر جاتا ہے. یہ لو بولتے اس کو. فرمایا ایسے لو، جس کا ذکر دوسری جگہ میں ہے، کہ اس لو میں دھواں، اس لو دھواں والے لو سے، اس گرمی سے جان کو پیدا کیا. یہ آگ نہیں جو ہم سمجھتے ہیں نا، یہ آگ نہیں جو ہم پکاتے ہیں. ارے سمجھتے ہیں بھائی جی، یہ بھی سمجھنے کی چیز ہے، ہم تو یہی سمجھتے رہے. او بھائی، جان جناتوں کا باپ ہے اور آدم ہمارے باپ ہے. اور جیسے آدم علیہ السلام کی نسل میں قارون پیدا ہوا، حامان پیدا ہوا، شداد پیدا ہوا، ابو جہل پیدا ہوا، اسی طرح جان کی نسل میں شیطان بھی پیدا ہوا. اب بات سمجھ میں آئی؟ جیسے وہ خناس ہے قارون، فرعون، شداد، ایسے شیطان ان کے اندر میں، اور یہ مقابلے پر ہے آدم علیہ السلام. ورنہ جنات تو پہلے سے پیدا کیے گئے تھے. ہاں، اور یہ اس کا نام شیطان نہیں ہے، اس کا نام ये तो शैतान तो उसका सरनेम है, इसका क्या है सरनेम, असल नाम तो उसका अजाजील है, इसका नाम क्या है अजाजील है असल। अरे मेरी बात सुन रही है, इंसानों की उम्र भी बहुत लंबी, वक्त नहीं है चलो वरना बात बहुत लंबी हो जाएगी, इंसानों की उम्र भी बहुत लंबी होती थी। आदम अलैहिस्सलाम की उम्र 1000 साल की हुई, नूह अलैहिस्सलाम की उम्र 1300 ईयर्स हुई, इब्राहिम अलैहिस्सलाम के 6 बेटे हैं, पहला बेटा 120 साल 110 साल की उम्र में पैदा हुआ। 7 बेटे इस्माइल अलैहिस्सलाम के साथ। अरे मेरी बात सुन रही है, हमें तो सिर्फ एक ही बेटा नजर आ, दो ही इसहाक और इस्माइल, उनकी उम्र थी लंबी, लेकिन आहिस्ता आहिस्ता इंसान की उम्र फिर क्या हो गई, कम होती गई, यहां तक के 70, और अल्लाह के नबी का फरमान उम्मती बैन 60 व 70, माय उम्मा इज गोइंग टू बी बिटवीन 60 एंड 70। अभी तो 50 पर भी इंसान जैसे खत्म होने जा रहा, फिर उम्र कम होती है, लेकिन शयातीन की उम्र, जिन्नातों की उम्र बड़ी लंबी है, बड़ी लंबी है, बहुत लंबी है, उनकी उम्र बहुत ज्यादा है। आई बात समझ में, और 1500 साल 2000 साल बड़ी लंबी लंबी, जिसका जिक्र तारीख में आता है, कई हजार वाकयात हैं सहाबे किराम के और औलिया किराम के। तो इससे मालूम होता है कि असल ये सरकश जो है वो शैतान है, जो इंसान के साथ लगा है, उसका नफ्स उसके साथ लगा है, ये चाहता है कि इंसान दुनिया में भी नाकाम हो और कयामत में भी अंधा खड़ा हो, इसलिए पूरी कोशिश करता है उसकी रूह निकलने तक कि ये इंसान ईमान से खारिज हो जाए। इसलिए जो भी आदमी मेहनत करे, किस पर, आमाले सालेहा पर, तो आमाले सालेहा में अल्लाह ने वो ताकत रखी है, जैसे कुरान से मैंने बताया कि नमाज में कामयाबी की को ताकत है जी, जिक्र में दिल इत्मीनान की ताकत है, रोजे में तकवा की ताकत है, हज और उमरा में वुसअत रिज्क और मगफिरत का वादा है, कुरान की तिलावत पर अल्लाह के यहां जन्नत का वादा है, वरतिल कमा तुरतिल कुरान, दुनिया में जैसे पढ़ता था पढ़ता चला जा जन्नत में, आमाल में वो ताकत है, इंसान आमाले सालिया करेगा तो अल्लाह के दुनिया में क्या मिलेगा उसको, फल नुहयिन्नहु हयातन कैश, उसको प्योर जिंदगी मिलेगी, और आखिरत में उसको नेक, उसको अच्छे अच्छे दर्जात मिलेंगे, और बुरे अमाल करेगा तो दुनिया में नाकाम होगा, क्या होगा, हर वक्त उसकी जिंदगी में टंगी होगी जी, मईशतन दन का, और आखिरत में ब्लाइंड उठेगा। इसलिए हमारे सालिया खूब करें, नमाज खूब पढ़ें, इबादत खूब करें, ये सुन्नत नवाफिल इबादत, ये नफल रोजे, कुरान तिलावत, जिक्रुल्लाह से अपनी ताकत को बढ़ाएं कि ये कयामत के दिन हमारे लिए नजात का जरिया बन जाए। अल्लाह पाक से हम दुआ करते, अल्लाह पाक हम सब की मकबूल, वही शैतान इब्लीस सेम नाम है, कुरान में दोनों नाम है। अच्छा, अल्लाहुम्म सल्ली व सल्लिम दाइमन अबदा अला हबीबिक खैरक, या रब या रब या रब लक अलहम्द, या रब लक अलहम्द, ला हौला व ला कुव्वता इल्ला बिल्लाह, اللهم إنا نسألك بأن لك الحمد لا إله إلا أنت يا حنان يا منان يا بديع السماوات والأرض يا ذا الجلال والإكرام يا حي يا قيوم صل وسلم دائما أبدا على حبيبك خير الخلق كلهم. اے اللہ ہماری اس مجلس کو قبول فرما، اللہ ہماری اس درس حدیث کی مجلس کو قبول فرما، لوگ گھروں میں بیٹھ کر مائیں اور بہنیں سن رہی ہے، اللہ سب کو قبول فرما، اللہ ہم سب کے لیے نجات کا ذریعہ بنا، آخرت دنیا اور آخرت میں قبر میں نجات کا ذریعہ بنا، ایمان پر قائم دائم فرما، ایمان پر موت نصیب فرما، ہماری اولادوں اور نسلوں میں اللہ ایمان کو جاری و ساری فرما، اتقیہ اور اولیاء پیدا فرما، دین کے داعی پیدا فرما، ہم سب کو دین کے کام کے لیے قبول فرما، اللہ اپنے فضل و کرم سے رحم کرم سے، اے اللہ جو مانگا وہ بھی عطا فرما، نہ مانگ سکے اپنے فضل و کرم سے عطا فرما، اللہ بیماروں کو شفا عطا فرما، پریشان حالوں کی پریشانیوں کو دور فرما، وصلی اللہ تعالی علی سیدنا محمد وآلہ وسلم۔